ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ يرفع إبراهيم القواعد من البيت وإسماعيل ربنا تقبل منا انك انت السميع العليم وقال تعالى انما يعمر مساجد الله من امن بالله واليوم الاخر واقام الصلاه واتى الزكاه ولم يخش الا الله فعسى اولئك ان يكونوا من المهتدين قال النبي صلى الله تعالى عليه وسلم من بنى لله مسجدا بنى الله له بيتا مثله في الجنة او كما قال عليه الصلاة والسلام। मेरे काबिल एहतराम बरादरान इस्लाम, आज हम सब के लिए बड़ा मसरका है, एक नई मस्जिद तामीर हो करके नमाज का सिलसिला उसमें शुरू हो रहा है। मस्जिद की तामीर ये वो अजीम काम है जो हजरत अंबिया अलैहिस्सलातु वस्सलाम ने अंजाम दिया। अल्लाह तबारक व तआला ने सैयदना हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम को हुक्म दिया कि वो काबतुल्लाह की तामीर करें। काबतुल्लाह की इमारत सबसे पहले फरिश्तों ने तामीर की थी, जो तूफान नूह के मौके पर उठा ली गई, और वहाँ एक टीला सा था, और उसी जगह पर फिर अल्लाह तबारक व तआला ने हजरत इब्राहिम अला नबीना वाली सलात व सलाम की बुनियादों के ऊपर, पहले जो फरिश्तों ने जो तामीर किया था उसकी बुनियादों के ऊपर हजरत इब्राहिम अला नबीना वाली सलात व सलाम को काबतुल्लाह की तामीर का हुक्म दिया। हजरत जिब्रील अली सलाम ने आकर वो बुनियादें जो अंदर जमीन के अंदर पोशीदा थी उनको बाहर खोद करके निकाला, नुमाया किया, और हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम को हुक्म दिया गया कि इन्हीं बुनियादों के ऊपर आप काबतुल्लाह की तामीर करें। चुनांचे हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम ने अपने साहबजादे हजरत इस्माइल अला नबीना वाली सलात वसलाम के तआवुन से ये काम अंजाम दिया। हजरत जिब्रील उसकी निगरानी कर रहे थे, सुपरविजन हजरत जिब्रील का था, और तामीर का काम हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम कर रहे थे, पत्थर और गारा लाकर हजरत इस्माइल दे रहे थे। इस तरह काबतुल्लाह की तामीर का ये काम जो है मुकम्मल हुआ, और उसी मौके पर हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम और हजरत इस्माइल अला नबीना वाली सलात वसलाम ने चंद दुआएं की थी। उनमें से पहली दुआ अभी मैंने आयत करीमा जो आपके सामने तिलावत की उसमें है, वैद यरफ़ इब्राहिमुल कवाइद मिनल बैत, याद करो उस वक्त को जब हजरत इब्राहिम बैतुल्लाह की बुनियादों को उठा रहे थे, वह इस्माइल और साहबजादे हजरत इस्माइल अला नबीना वाली सलात वसलाम इस काम में उनकी मदद कर रहे थे, और फिर ये दोनों बाप बेटे इस काम को अंजाम देते हुए दुआ कर रहे थे, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, ये हमारे परवरदिगार तू हमारी तरफ से इस अमल को तेरी बारगाह में शर्फ कबूल अता फरमा, बेशक तू अपने बंदों की दुआओं को सुनने वाला और उनके दिलों के हाल से बखूबी वाकिफ है। देखो इनकी इस दुआ में हम सब के लिए जो कोई भी काम दीन का अंजाम दे रहा हो बड़ा बड़ी इबरत का सामान है कि ये मस्जिद की तामीर का ये काम अल्लाह के हुक्म से अंजाम दे रहे थे और हजरत जिब्रील उसकी निगरानी कर रहे थे, उसके बावजूद डर रहे हैं, मालूम नहीं हमारा ये अमल अल्लाह की बारगाह में कबूलियत हासिल करता है या नहीं। हर मोमिन को जो भी काम अंजाम दे उस मौके पर ये सहम और डर होना चाहिए और ये दुआ होनी चाहिए कि अल्लाह तू महज अपने फल से इस खिदमत को कबूल फरमा। और दूसरी आयत करीमा जो मैंने पढ़ी, इन्नमा याबुरु मसाजिद अल्लाह मन आमन बिल्लाहि वल यौमिल आखिर, अल्लाह की मस्जिदों को आबाद करते हैं, उसकी तामीर करते हैं। असल में मुशरिकीन मक्का दो काम करते थे, हाजियों को पानी पिलाते थे और काबतुल्लाह की निगरानी करते थे, उस पर उनको कोई फख्र था और वो यूँ समझते थे कि हम अपने इन दोनों कामों की वजह से जो लोग ईमान ला रहे हैं अल्लाह के ऊपर उनसे आगे निकले हुए हैं। अल्लाह ताला की तरफ से पहली तंबीह तो ये की गई कि मस्जिद की तामीर तुमने किसको समझा है। मस्जिद की तामीर दो तरह की है, एक मस्जिद की जाहिरी तामीर, ये जो आज इस वक्त हम बैठे हुए हैं ये मस्जिद की जाहिरी तामीर है, एक इमारत बनाई गई है, और दूसरी मस्जिद की बातिनी और हकीकी तामीर यानी मस्जिद वाले आमाल से मस्जिद को आबाद करना, उसी को बारी ताला फरमाते हैं इन्नमा यामुरु मसाजिद अल्लाह मन आमन बिल्लाहि वल यौमिल आखिर, कि अल्लाह की मस्जिदों को आबाद तो वही कर सकते हैं जो अल्लाह के ऊपर और आखिरत के दिन पर ईमान लाए हैं। जाहिर है मुशरिक जो अल्लाह को मानता ही नहीं, अल्लाह के साथ दूसरों को शरीक ठहराता है, वो भला क्या आकर के मस्जिद के अंदर नमाज पढ़ेगा और मस्जिद को मस्जिद वाले आमाल से आबाद करेगा, ये काम तो वह अहले ईमान ही का है। चुनांचे इसी आयत के पेश नज़र उलमा फरमाते हैं कि मस्जिद की जाहिरी तामीर जो है वो भी अहले ईमान के हाथों ही से वजूद में आनी चाहिए। अब ये हमारे पुराने जमाने में हमारे जो असलाफ थे ना उनके यहाँ तो ये मामूल था कि मस्जिद जब तामीर होती थी तो सब उसके अंदर मजदूर बन करके हिस्सा लेते थे। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की और हजरत साहबा की सुन्नत पर अमल करते हुए हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने जब मस्जिद नबवी तामीर फरमाई तो आप भी और साहबा भी सभी पत्थर भी लाते थे और मजदूरी का काम सब उन्होंने ही किया, शुरू से लेकर आखिर तक कोई मजदूर किराए पर लाया नहीं गया था। कदीम जमाने में हमारे आबादियों के अंदर भी यही मामूल होता था कि मस्जिद अब तामीर होती थी, हाँ मिस्त्री वाला काम सब नहीं जानते थे इसलिए मिस्त्रियों को तो बुला लिया जाता था, लेकिन बाकी सारे कामों में गांव के रहने वाले ही हिस्सा लेते थे। मैं कहा करता हूँ आपके यहाँ अगर इज्तिमा होता है तो उस इज्तिमा की तैयारी के लिए पिंडाल और सब कुछ बनाया जाता है, कौन बनाता है, कोई कारीगर बुलाते हैं नहीं, सब जो है काम करने वाले ही अपने हाथों से ये सारी चीजें बनाते हैं। यही तरीका मस्जिद बनाने का असलाम के यहाँ पर भी था कि वो खुद ही सामान भी लाते थे और खुद ही मस्जिद की तामीर भी करते थे। अब धीरे धीरे जाहिरी तामीर अब पैसे अल्लाह ने दिए, पैसे तो दे देते हैं और जो है मिस्त्रियों को और मजदूरों को बुलाकर उनके जरिए से काम करवाते हैं। हालांकि अल्लाह के घर की तामीर में आदमी का खुद शरीक होना उसके लिए बहुत बड़ी सआदत की बात है। बड़े बड़े अंबिया अलैहिस्सलाम ने मस्जिद की तामीर के अंदर मजदूरी का काम किया है। ابھی جو آیت سنائی حضرت ابراہیم اور حضرت اسماعیل علیہ نبینا والی صلات و السلام, ایک تو مصری کا کام کر رہے ہیں, دوسرے مزدوری کا کام کر رہے ہیں, اور سید الانبیاء حضرت محمد صلی اللہ تعالیٰ علیہ وسلم آپ نے بھی یہی کیا. آپ صلی اللہ علیہ وسلم کی عمر شریف جب 35 سال کی تھی اور قریش نے کعبۃ اللہ کی عمارت کو سر نو بنانے کا فیصلہ کیا تھا, اس موقع پر تمام قریش جو ہے وہ باقاعدہ پتھر تلاش کر کر کے لاتے تھے کعبۃ اللہ کی عمارت کے اندر رکھنے کے لیے. اس زمانے میں فیکٹریاں تو نہیں تھیں, آج کل تو فیکٹریوں میں پتھروں کو باقاعدہ تراش خراش کر کے جیسے اینٹوں کی طرح موزون اور مناسب بنایا جاتا ہے. اس زمانے میں فیکٹریاں نہیں تھیں, تو باقاعدہ پہاڑوں میں جا کر کے تلاش کرنے والے مناسب پتھر جو ایک مخصوص سائز کے تلاش کر کے لاتے تھے. خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے یہ کام کیا. قریش نے دو دو آدمیوں کی جوڑی بنائی تھی, حضور صلی اللہ علیہ وسلم کے ساتھ آپ کے چچا حضرت عباس رضی اللہ تعالیٰ عنہ, یہ دونوں مل کر کے لاتے تھے اور اپنے کاندھوں کے اوپر پتھر کندھوں پر رکھنے کی وجہ سے کندھے چھل جانے کی کچھ تکلیف ہوتی تھی, چھل جاتے تھے. حضرت عباس رضی اللہ تعالیٰ عنہ نے حضرت حضور صلی اللہ علیہ وسلم کو فرمایا, کہا کہ آپ اپنی لنگی نکال کر کے اس کے اوپر رکھ لیں. اور مو میں اس زمانے کے اندر سطر کھولنے کو کوئی مایوب نہیں سمجھا جاتا تھا. نبی کریم صلی اللہ علیہ وسلم نے اس کا ارادہ کیا, لنگی کھولی, بے ہوش ہو گئی. فرشتوں نے آ کر ہی آپ کی سطر کو چھپا لیا, لنگی باندھ دی, ہو گیا. میں تو یہ بتلانا چاہتا ہوں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بھی مسجد کی تعمیر میں براہ راست بنفس نفیس حصہ لیا. آپ سب سے پہلے قبا میں جب پہنچے تھے تو قبا کی مسجد بھی آپ نے بنائی صحابہ کے ساتھ. پہلا پتھر آپ نے اپنے دست مبارک سے رکھا, دوسرا حضرت ابوبکر سے رکھوایا, تیسرا حضرت عمر سے رکھوایا. مسجد نبوی کی جب تعمیر ہوئی تو وہ بھی اسی انداز سے ہوئی, پہلا پتھر نبی کریم صلی اللہ علیہ وسلم نے اپنے دست مبارک سے رکھا, دوسرا حضرت ابوبکر سے رکھوایا, تیسرا حضرت عمر کے ہاتھوں رکھوایا. اور خیبر فتح ہونے کے بعد سن ہجری 7 میں مسجد نبوی کو دوبارہ بنانے کی ضرورت پیش آئی, کیونکہ وہ کچی بنی تھی. کچا مکان جو ہوتا ہے ایک مدت کے بعد بوسیدہ اور ختم ہو جاتا ہے, اس کو سر نو بنانے کی جب ضرورت پیش آئی اس موقع پر بھی یہی انداز اختیار کیا گیا. آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد حضرت ابو بکر کے زمانے میں ضرورت پیش نہیں آئی, حضرت عمر رضی اللہ تعالیٰ عنہ کے زمانے میں پھر اسی طرح مسجد نبوی کو بنایا گیا, اور وہی سادگی کے ساتھ, یعنی وہاں دیواریں مٹی کی تھی اور اس کے ستون جو تھے وہ کھجور کے تنوں کے تھے, اور آگے جو قبلہ کی دیوار تھی وہاں آگے کھجور کے تنے کھڑے کر دیے گئے تھے, اور بیچ کے حصے میں پتھر اور مٹی لگا کر کے اس دیوار کو مضبوط کیا گیا تھا. اور پھر حضرت عمر رضی اللہ تعالیٰ عنہ کے بعد حضرت عثمان رضی اللہ تعالیٰ عنہ کا جب زمانہ آیا, اس وقت تو پھر ضرورت پیش آئی اس کو اثر نو بنانے کی, تو حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے اس کو اندر سنگ مرمر لگایا اور ساگ کی لکڑی. اور وجہ یہ تھی کہ فتوحات ہو چکی تھی, ممالک فتح ہوئے تھے, اور وہاں سے یہ پتھر سنگ مرمر کا پتھر آیا تھا اور ساگوان کی لکڑی بھی آئی تھی, اور حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے اپنے ذاتی مال سے پوری مسجد تعمیر کی. لیکن چونکہ مسجد کی تعمیر میں وہ انداز جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے زمانے میں تھا, جو سادگی تھی, مٹی کی دیواریں اور کھجور کے تنوں کے ستون وغیرہ, اور چھپر جو تھا وہ کھجور کی سائز کا تھا, ٹہنیوں کا, پتوں کا, پتوں کی چھت تھی, وہ نہیں بلکہ یہ ذرا انہوں نے اس کو اس پر صحابہ میں چیمی گوئیاں ہوئی, باقاعدہ صحابہ میں اس کا چرچا ہوا, لوگ کہنے لگے انہوں نے تو کسرا کا محل بنا دیا. تو حضرت عمر رضی اللہ, حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو جب پتہ چلا, उन्होंने बाकायदा खुतबा दिया और खुतबा दे करके कहा कि देखो पहली बात तो यह है कि ये मस्जिद मैंने हुकूमत के पैसों से नहीं बनाई है, ये मस्जिद मैंने अपनी जाती रकम से बनाई है। दूसरी बात यह कि इन पत्थरों को और ये साग की लकड़ी को हासिल करने के लिए मैंने कोई खास तकल्लुफ नहीं किया, ये चीजें आ चुकी थी, मौजूद थी और मैंने उनको इसमें इस्तेमाल किया, इसलिए कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़बान मुबारक से ये इरशाद सुना है, मम बना लिल्लाह मस्जिदन बनल्लाहु लहू बैतन मिसलहू फिल जन्नत, ये जो अल्लाह के लिए मस्जिद बनाता है अल्लाह ताला जन्नत में उसी जैसा मकान उसके लिए बनाता है, यानी जिस शान की बनाई उसी शान का अल्लाह मकान। हम तो चंदा करके शानदार मस्जिदें बनाते हैं, अपने पैसों से बनावे तो पता चले बनाए नहीं। तो बहरहाल कहने का हासिल यह है कि हजरत उस्मान रजी अल्लाह ताला उन्होंने उसी मौके पर यह रिवायत, जो रिवायत पढ़ी वो बुखारी शरीफ में उन्हीं की सनद से है, वैसे ये रिवायत हजरत उमर रजी अल्लाह ताला की सनद से भी है, इब्ने माजा शरीफ में उनसे है, हजरत अली की सनद से भी आती है। बहरहाल मस्जिद की तामीर यानी उसको बनाना यह अहले ईमान का काम है। इमाम बुखारी रहमतुल्लाह अलैह तो बाकायदा इस बात के उन्वान कायम करते हैं कि ये जो मजदूर वगैरह और मिस्त्री वगैरह अंदर लगाए जाएं वो भी मुसलमान होना चाहिए, वो उनका वैसे इमाम अरबा इसके खाइल नहीं है, ज़रूरत हो तो गए वैसे इमाम बुखारी भी बवक्त ज़रूरत गैर मुस्लिम की मदद लेने की इजाज़त देते हैं, मिंबर के सिलसिले में उन्होंने बाप कायम किया है, वहाँ इसको बतलाया है, लेकिन उनका कहना है कि अगर मुसलमानों के हाथों से ये काम हो सकता है तो उन्हीं को करना चाहिए। बहरहाल कि मैं हमारे असलाफ का मिजाज क्या था तामीर मस्जिद के सिलसिले में मैं उसकी तरफ इशारा करना चाहता हूँ। तो बहरहाल मस्जिदों का बनना ये वाकईतन एक मुसलमान के लिए बड़ी मसरत की चीज़ है। आज यहाँ एक नई मस्जिद तामीर हुई आपकी आबादी के अंदर और देखिए कितने खुश हैं, यहाँ जितने आए हुए हैं वो कोई इसी मोहल्ले के लोग नहीं हैं, पूरे गोया बारडोली शहर से लोग उमट पड़े हैं। एक मुसलमान के लिए इससे ज़्यादा खुशी का मकाम क्या हो सकता है कि उसकी आबादी के अंदर अल्लाह का घर नया तामीर हो और उसकी तामीर के ऊपर खुशी का इजहार ये भी साबित है। हजरत अब्दुल्लाह इब्ने ज़ुबैर रज़ी अल्लाह ताला अन्हुमा ने अपने दौर खिलाफत के अंदर काबतुल्लाह की इमारत असर नौ बनाई, क्योंकि उनके खिलाफ यजीद ने जो एक्शन लिया था और लश्कर भेजा था उसके उस मिन जनीकों के ज़रिए से काबतुल्लाह के ऊपर पत्थर फेंकने की वजह से काबतुल्लाह में आग भी लगी थी और जो है इमारत उसकी सारी मजरूह और मखलूश हो गई थी। उस फिर वो यजीद की जब मौत हुई तो वो तो लश्कर चला गया, बाद में हजरत अब्दुल्लाह इब्ने उमर इब्ने ज़ुबैर रज़ी अल्लाह ताला अन्हुमा ने इसको असरनो बनाया और जब बन करके और बनाया भी उसी अंदाज से जो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की ख्वाहिश थी। बुखारी शरीफ में रिवायत मौजूद है कि कुरैश ने जब बनाया था काबतुल्लाह को तो उनके पास सरमाया कम था, इतनी रकम नहीं थी जिससे काबतुल्लाह को हजरत इब्राहिम ने जैसी जितना लंबा और जितना चौड़ा बनाया था ऐसा बनाया जाए, सरमाया कम होने की वजह से उन्होंने कुछ लंबाई और चौड़ाई कम कर दी, 9 फीट जो आजकल हतीम की दीवार है काबतुल्लाह के बाहर, जो लोग उमरा और हज के लिए जाते हैं देखते होंगे मीज़ाब रहमत की तरफ निस्फ दायरे की शक्ल में एक दीवार है जिसको हतीम कहा जाता है, उसके अंदर काबतुल्लाह की दीवार से लेकर के 9 फीट जितना हिस्सा जो है वो काबतुल्लाह का है, लेकिन चूंकि कुरैश के पास इतना सरमाया नहीं था इसलिए उन्होंने उसको खारिज कर दिया और उसमें हम लोगों के लिए रहमत हो गई, वरना दुनिया के बादशाहों और हुक्मरानों के लिए तो काबतुल्लाह के दरवाजे खोले जाते हैं, तो उन्होंने कहा नहीं हम गरीबों को कौन अंदर घुसने देगा, तो अल्लाह ताला ने हम गरीबों के लिए एक इंतज़ाम कुदरती तौर पर कर दिया कि जिसकी ख्वाहिश हो बैतुल्लाह के अंदर नमाज पढ़ने की वहाँ पढ़ ले तो उसको ये फजीलत हासिल हो जाएगी। चुनांचे ये साबित है, अबू दाऊद शरीफ की रिवायत के अंदर है हज़रत आयशा رضی اللہ تعالیٰ عنہ نے حجت الوداع کے موقع پر تمنا ظاہر کی بیت اللہ کے اندر نماز پڑھنے کی, تو نبی کریم صلی اللہ علیہ وسلم ان کا ہاتھ پکڑ کر کے حتیم میں لے آئے اور کہا یہاں پڑھ لو, یہ بیت اللہ ہی کا حصہ ہے, تیری قوم کے پاس اتنا سرمایہ نہیں تھا کہ اس کو کعبہ کے اندر شامل کر سکے, اس لیے رہنے دیا, اس میں بھی نماز پڑھنا ہی. اب حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہما نے جب بنایا اس حصے کو بھی کعبہ میں شریک کر لیا تھا, لیکن پھر عبد الملک ابن مروان کے زمانے میں حجاج ابن یوسف نے حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہما کے خلاف لشکر کشی کر کے اور حملہ کر کے ان کو شہید کیا اور وہ علاقہ بھی وہ فتح کر لیا عبد الملک ابن مروان کے لیے. تو حجاج ابن یوسف نے حضرت عبداللہ ابن زبیر کی مخالفت میں انہوں نے تو وہ حصہ داخل کر لیا تھا, پھر اس نے حصے کو نکال کر دیوار چن لی. اب حجاج نے یہ کام تو کیا تھا ان کی عداوت میں, لیکن فارسی میں ایک جملہ ہے, ادو شر بے انگیزت کے دراں خیر یہاں باشد, کوئی دشمن کبھی کوئی شرارت کرتا ہے اللہ تعالیٰ کی طرف سے اس میں بلائی مقدر ہوتی ہے, تو یہاں پر بھی اس نے تو یہ کام جو ہے حضرت عبداللہ ابن زبیر کی عداوت میں کیا تھا, لیکن ہم امت کے لیے خیر نکل آئی کہ وہی حصہ پھر خارج میں آ گیا اور ہمارے لیے بیت اللہ کے اندر نماز پڑھنے کی سبیل نکل آئی. اور ویسے ہارون رشید جو خاندان بنو عباس سے بڑے بھاری بادشاہ تھے, انہوں نے چاہا کہ پھر اسی انداز سے بنائے جیسا ابن عباس رضی اللہ تعالیٰ عنہ نے بنایا تھا, تو ابن زبیر رضی اللہ تعالیٰ عنہ نے بنایا تھا. اس زمانے میں امام مالک رحمۃ اللہ علیہ تھے, ان سے سوال کیا, امام مالک نے منع کر دیا کہ نہیں اسی حالت میں رہنے دو. اس ابن زبیر نے تو حضور صلی اللہ علیہ وسلم کی اتباع میں بنایا تھا, حجاج نے ان کی عداوت میں یہ کیا, اب تم بناؤ گے کل کو کوئی بادشاہ تمہارا مخالف آئے گا, وہ پھر کچھ ایسی حرکت کرے گا اور اس طرح بیت اللہ بادشاہوں کا کھلونا بن جائے گا اور اس کی جو عظمت لوگوں کے دلوں میں ہونی چاہیے وہ باقی نہیں رہے گی. چنانچہ اللہ کی طرف سے یہی منظور تھا, اسی طرح باقی رہا اور آج ہمارے لیے گویا بیت اللہ کے اندر نماز پڑھنے کی ایک سبیل نکل آئی. بہرحال یہ مسجد کی تعمیر جو ہے بڑی سعادت کی بات ہے, جو لوگ اس میں حصہ لیتے ہیں اپنے مال سے پوری مسجد تعمیر کریں یا تھوڑا سا حصہ, اس کے لیے بھی جو ہے وہی فضیلت ہے. حضور اکرم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ من بنا للہ مسجدا ولو کمفحص قطعات فن اللہ لہ بیتا فی الجنہ, جو آدمی اللہ کے لیے مسجد تعمیر کرائے گا چاہے قطع پرندے کے گھونسلے کے برابر ہو. قطع ایک پرندہ ہے جو تیتوڑی جس کو کہتے ہم, تو وہ گھونسلہ زمین کے اوپر بناتا ہے اور وہ چھوٹا سا گھونسلہ ہوتا ہے, تو وہ اتنا بنائے, اب ظاہر ہے اس کے گھونسلے جیسی کوئی مسجد بنائے گا اس میں کوئی نماز کیا پورا سجدہ بھی نہیں کر سکتا. لیکن یہاں مطلب یہ ہے کہ بڑی مسجد کے اندر کسی نے اگر حصہ لیا مالی اعتبار سے تو وہ اسی میں آ جاتا ہے, وہ تھوڑا حصہ لینے والوں کو بھی اللہ تبارک تعالیٰ نے یہی فضیلت عطا فرمائی ہے. بہرحال مسجد کی تعمیر, یہ تو ظاہری تعمیر ہو گئی, اور محلے کے جو لوگ یہاں اس مجلس میں موجود ہوں گے آس پاس رہنے والے, ان سے خاص طور پر درخواست کروں گا کہ مسجد کی ظاہری تعمیر تو ہو گئی, اب اس کی جو حقیقی اور باطنی معنوی تعمیر ہے, اور وہ یہ ہے کہ مسجد والے اعمال سے اس کو آباد کیا جائے, نمازوں سے, ذکر سے, تلاوت سے, تعلیم کے حلقوں سے اس کو آباد کیا جائے, یہ اس کی حقیقی آبادی ہے اور یہی اللہ تعالیٰ کے یہاں مطلوب ہے, اس لیے اس کا خاص اہتمام ہونا چاہیے, اور لوگ جتنا زیادہ اس کا اہتمام کریں گے اللہ تبارک تعالیٰ کے یہاں اسی کے مطابق جو ہے ان کو نوازا جائے گا. جو آدمی اللہ کے گھر میں آتا ہے, حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے المساجد و سوق من اسواق الاخرہ, مسجدیں آخرت کا مارکیٹ ہیں, من دخلها کان ضعیفا للہ قراہ المغفرہ و تحفتہ الکرامہ, کہ جو آدمی اس میں آیا وہ اللہ کا مہمان ہے, اور جیسے میزبان مہمان کی میزبانی کرتا ہے اللہ تعالیٰ اس کی میزبانی میں اس کے گناہوں کو معاف کر دیں گے, اور میزبانی کے اندر मेहमान की आमद पर कोई स्पेशल जो है ना डिश बनाई जाती है, उसको करामा बोलते हैं, तोहफा बोलते हैं अरबी की जबान के अंदर। तो उसकी उसकी तो उसका तोहफा जो है अल्लाह की तरफ से उसका इकराम किया जाता है मस्जिद में आने वाले का। जैसे कोई किसी के यहाँ मेहमान जाता है तो मेज़बान उसका इकराम करता है, अल्लाह ताला भी अपने घर में आने वालों का इकराम करता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इज़ा मररतुम बिरियादिल जन्ना फरतऊ फीहा, जन्नत की क्यारियों में से जब बागात में से जब गुजरो तो उसमें चर लिया करो। सहाबा ने पूछा, अल्लाह के रसूल जन्नत की क्यारियाँ क्या हैं? तो जवाब में हुदूस सलासन ने फरमाया कि मसाजिद का चरने का क्या मतलब है कि सुभान अल्लाह है, वल्हम्दुलिल्लाह है, वला इलाहा इल्लल्लाह, वल्लाहु अकबर, ये तस्बीहात जो पढ़ी जाती, मतलब जिक्रुल्लाह, गोया मसाजिद के अंदर इसका अहतमाम होना चाहिए। वैसे तो नबी करीम सलासन ने यह भी फरमाया, इज़ा दखला अहदुकुम मस्जिद फलयरका रकअतैन, बुखारी शरीफ की रिवायत है कि जब तुम में से कोई आदमी मस्जिद के अंदर दाखिल हो तो उसको चाहिए कि दो रकात पढ़ ले। इमाम साहब के अलावा दीगर इमाम के यहाँ तो जुमा का खुतबा हो रहा हो और उस वक्त दाखिल हो उस वक्त भी दो रकात पढ़नी चाहिए। अरबों के इसका बड़ा अहतमाम है। आज भी जाओगे तो अरब लोग ये दो रकात के मामले में ऐसा अंदाज इख्तियार किए हैं जैसे वाजिब का, ज़ाहिरिया के यहाँ वाजिब भी है। तो बहरहाल वो, और हमारे यहाँ उसकी तरफ से इतनी गफलत बरती जा रही है कि आए बैठे वक्त है, मकरू वक्त भी नहीं है, जमात के अंदर भी देर है, तो भी लोग आके बैठ जाते हैं। भाई जब आप आए हैं तो उस फायदा उठा, सुन्नत पढ़ लो, वो नहीं जो है दो रकात का मौका है तो दो रकात पढ़ लो, और वक्त में भी जब मस्जिद में आओ तो उसको कुछ दो रकात पढ़े बगैर जाना नहीं चाहिए, बशर्ते कि मकरू वक्त ना हो। हजरत शाह वलीउल्लाह साहब देहलवी रहमतुल्लाह ने उसकी वजह लिखी है कि मस्जिद एक ऐसा मकान है जो ख़ास अल्लाह की इबादत के लिए, नमाज के लिए बनाया गया है। अब एक आदमी वहाँ आकर नमाज पढ़े बगैर जावे तो ये तो एक महरूमी है। मैं मिसाल दिया करता हूँ, जैसे कोई आदमी होटल में जावे और वहाँ कुर्सी पर दो चार मिनट बैठ के वापस आ जावे, लोग क्या कहेंगे कि भाई तुमने चाय कम अज़ कम चाय तो पी थे, चाय भी नहीं पीनी थी तो गए काहे को। होटल में जाने वाला जरूरी समझता है कम से कम मिकदार की कोई चीज़ तो कम कर ही ले। इसी तरीके से यहाँ मस्जिद जो है वो इबादत के लिए बनाई गई है, नमाज के लिए। अंदर आवे तो कम से कम दो रकात का अहतमाम करना चाहिए। हजरत बिलाल रजी अल्लाह तआला का तरीका था, जब आते थे तो दो रक वजू करके दो रकात तहियत वजू के साथ तहियत मस्जिद भी पढ़ते थे। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनसे पूछा कि मैंने जन्नत में तुम्हारी खड़ा चप्पलों की आवाज़ मुझसे आगे आगे सुनी, तुम कौन सा अमल करते हो? उन्होंने कहा, जब भी अल्लाह के रसूल वजू करता हूँ तो दो रकात पढ़ता हूँ। गोया ये अमल वो हैं तो नफल, लेकिन उनके बड़े फजाइल हैं। एक मोमिन को हमेशा बावजू रहने की भी आदत डालनी चाहिए। अल्लाह ताला हम सबको इन खूबियों के ऊपर अमल की तौफीक अता फरमाए और इस मस्जिद को अल्लाह कबूलियत से नवाजे। दुआ कर लें।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आली सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बिअदद मा तुहिब्बु व तरदा। रब्बना ज़लमना अन्फुसना وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان وجعلنا من الراشدين اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم آتنا افضل ما تؤتي عبادك الصالحين اللهم لا تنزي منا صالح ما آتيتنا اللهم استر عوراتنا وامن رواتنا اللهم احسن عاقبتنا في الامور كلها واجرنا من خزي الدنيا وعذاب الاخره اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما گنہگار ہیں خطاکار ہیں قصوروار ہیں اے اللہ اب تک کی ہماری زندگی تیری نافرمانیوں میں گزری تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے جن چیزوں سے تو نے منع فرمایا انہی کا ارتکاب کرتے رہے گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیرا دیا ہوا رزق کھا کھا کر تیرا مقابلہ کرتے رہے اے اللہ اگر تو نے ہماری مغفرت نہیں فرمائی ہمارا کوئی ٹھکانہ نہیں رہے گا مولا معاف کر دے مولا معاف کر دے مولا معاف کر دے تو ہماری مغفرت فرما ہمارے والدین کی مغفرت فرما ہمارے اہل و عیال کی مغفرت فرما ہمارے اعزاء اور اقارب اور ہماری اولاد در اولاد کی مغفرت فرما ہمارے بھائی بہنوں کی مغفرت فرما ہمارے اساتذہ اور مشائخ کی مغفرت فرما ہمارے دوست اور احباب کی مغفرت فرما ہمارے مخلصین و محبین کی مغفرت فرما جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا جو ہم سے دعاؤں کی توقع اور امید رکھے ہوئے ہیں اللہ ان کی مغفرت فرما تمام مومنین و مومنات مسلمین و مسلمات پوری امت محمدیہ کی مغفرت فرما ہمارے چھوٹے اور بڑے ظاہر اور پوشیدہ اگلے اور پچھلے سارے گناہوں کو معاف فرما ہماری سیئات کو حسنات سے مبدل فرما گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر ڈال دے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما تیری یاد سے ہمارے دلوں کو آباد فرما دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما اے اللہ اس مسجد کی تعمیر کو اپنی بارگاہ میں شرف قبول عطا فرما اے اللہ تو ایسے اعمال کو قبول کرتا چلا آیا ہے مگر اپنے فضل سے اے اللہ تیرے جن بندوں نے اس کو تعمیر کرایا ہے اے اللہ ان کے لیے جنت کے اندر بہتر سے بہتر مکان تو عطا فرما اے اللہ اس مسجد کو مسجد والے اعمال سے آباد کرنے کی اطراف میں رہنے والے تمام مسلمانوں کو توفیق عطا فرما اے اللہ اس مسجد کے ذریعے سے آس پاس کے اوپر آنے والی بلاؤں سے اے اللہ پورے پوری حفاظت فرما اپنے فضل کا معاملہ فرما دے اپنے فضل کا معاملہ فرما دے ہر قسم کے شرور فتن آفات بلیات مکارے حسدوں کے حسد دشمنوں کی دشمناوٹ شریوں کی شرارت بدخواہوں کی بدخائی اور رشادوانوں کی رشادوانیوں سے اے اللہ پورے پوری حفاظت فرما اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما مقروضوں کے قرضوں کے ادائیگی کی شکلیں پیدا فرما پریشان حالوں کی پریشانیوں کو دور فرما حاجت مندوں کی حاجتیں پوری فرما قید و بند میں محبوسوں کو رہائی نصیب فرما مقدمات میں ماخوذوں کو بری فرما جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے نجات عطا فرما بے گھروں کو گھر عطا فرما بے سہاراؤں کو سہارا عطا فرما بے روزگاروں کو روزگار عطا فرما بے اولادوں کو اولاد عطا فرما جن کے اولادیں نافرمان ہیں اے اللہ ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما جن کے اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر نکاح کی صورتیں پودا پیدا فرما اے اللہ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پوری پوری حفاظت فرما پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اللہ اس کی بھرپور نصرت فرما, ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ اس ملک میں امن و امان کی فضائیں قائم فرما, یہاں بسنے والی قوموں میں آپس میں محبت رواداری اور حسن سلوک کو عام فرما. جو لوگ ان میں بغض اور عداوت کے بیج ڈال کر اے اللہ اپنے ناروا مقاصد کو حاصل کرنا چاہتے ہیں ان کی سازشوں کو ناکام کر دے. اے اللہ تمام شاعر اسلامیہ کی پورے پوری حفاظت فرما, اے اللہ تمام شاعر اسلامیہ کی پورے پوری حفاظت فرما. تمام ہمارے اقابر تیرے نیک بندوں نے اس ملک کے اندر جو سلسلے قائم کیے, مدارس عربیہ, مکاتب قرآنیہ, مراکز دینیہ, خانقاہیں, مساجد, تبلیغی اور دینی مراکز, اور اے اللہ دینی جماعتیں اور جمعیتیں سب کی حفاظت فرما. اپنے فضل کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما دے. اے اللہ شریعت مطہرہ پر عمل کی راہیں ہموار فرما, جو رکاوٹیں ڈالی جا رہی ہیں اے اللہ ان کو ختم فرما. اپنے فضل کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما دے. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. جن شرور اور برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اور اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا جینا کا تائبینا فلا تردنا خائبین, ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و علی و اصحاب اجمعین برحمتہ.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.